नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। साथमा छु म निर्मला ठकुराठी। आज मिति 2081 साल भदौ महिनाको 1 गते शनिबार, श्रावण शुक्ल त्रयोदशी, तदनुसार अगस्त 17 तारीक सन् 2024, नेपाल सम्बत 1144। सोलुखुम्बुको खुम्बु पासाङलामु गाउँपालिका 5 थामेमा हिजो दिउँसो बाढ़ीले घरहरू, विद्यालय तथा स्वास्थ्य चौकी बगाएको छ। यसै प्रसंगलाई आज राजधानीबाट प्रकाशित सबैजसो पत्र पत्रिकाले खबर बनाएका छन्। गोर्खापत्रले सोलुको थामे गाउँमा प्राकृतिक विपत्ति, भेल बाढ़ी पस्दा सिंगो गाउँमा क्षति शीर्षकमा मुख्य खबर प्रकाशित गरेको छ। सोलुखुम्बु जिल्लाको खुम्बु पासाङलामु गाउँपालिका 5 थामे गाउँमा भेलबाढ़ी पस्दा सिंगो गाउँमा क्षति पुगेको छ। बाढ़ीले कैयौं घर, होटल र विद्यालय समेत बगाएको छ। गाउँमा बाढ़ीले 16 घर पूर्ण रूपमा क्षतिग्रस्त बनाएको प्रमुख जिल्ला अधिकारी देवी पाण्डेले जानकारी दिनुभयो। वहाँका अनुसार अरू 7 घर बाढ़ीको उच्च जोखिममा परेका छन्। 7 मध्ये 5 होटल बगाएको छ। ताल फुटेर बाढ़ी गाउँ पसेको अनुमान गरिएको उहाँले बताउनुभयो। खुट्याउन माथिल्लो क्षेत्रमा जाने प्रयास गरे पनि प्रतिकूल मौसमका कारण जान नसकेको जानकारी उहाँले दिनुभयो। पाण्डेले भन्नुभयो, सोलु सदरमुकामबाट हिँडेर जाँदा 4-5 दिन लाग्छ। मोटर बाटो छैन, हेलिकप्टर पनि जान सकेन। स्थानीयको ज्यान जोगाउन यहीबाट प्रयास गरिरहेका छौं। वडाध्यक्ष पासाङ ग्यालजेन शेर्पाका अनुसार थामे गाउँमा 45 घरदूरी थिए। उहाँका अनुसार बचेका घरहरू समेत बाढ़ीका बीचमा रहेकाले स्थानीय घर फर्कन सकेका छैनन्। उद्धार गर्न प्रहरी टोली पुगेको छ, तर राहतको टोली नपुग्दा गाउँलेहरू राति पनि खुल्ला आकाशमा बस्न बाध्य छन्। बाढ़ीले स्थानीय विद्युत गृहमा क्षति पुर्याएकाले गाउँमा बिजुली छैन। खानेपानीको मुहान र पाइपमा पनि क्षति पुगेकाले अप्ठ्यारो परेको छ। त्यस्तै संचार सम्बन्ध पनि अपराह्नपछि अवरूद्ध बनेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले काठमाण्डुबाट राहत तथा उद्धार लैजान नसकिएको बताउनुभयो। नेपाली सेनाको हेलिकप्टरमा त्रिपाल, टेन्ट तथा खानेकुरा सहितका राहतका सामग्री लैजान तयार पारिएको थियो। सोही हेलिकप्टरले पहिरो गएको स्थान पत्ता लगाउन जाने तय भएको थियो। पोखरेलले भन्नुभयो, आज त्यता लाग्ने गरी अर्को तयारी गरेका छौं। केही झिक्न भ्याएनौ उपशीर्षक दिँदै गोर्खापत्र लेख्छ, थामे गाउँका बासिन्दा हिजो अरू दिन झै आफ्नो दैनिकीमा व्यस्त थिए। बिहान खाना खाएपछि बालबच्चा विद्यालय गए। खेती किसानी गर्नेहरू खेतबारी र चरन क्षेत्रमा गाईवस्तु चराउन व्यस्त थिए। हिजो आधा दिनको छुट्टी भएकाले स्कूले केटाकेटी थामे निम्न माध्यमिक विद्यालयबाट घर फर्के। केही खाजा खान थाले, कोही खेल्न थाले। त्यही बेला मध्य दिनमा अचानक गाउँमा ठूलो भेल पहिरो सहितको बाढ़ी गाउँ पस्यो। स्थानीय पासाङ सोनाम शेर्पाले भन्नुभयो, गड्याङ गुडुङ गर्दै ठूल्ठूला ढुङ्गा र माटो सहित थामे खोला हुँदै आएको बाढ़ी गाउँ पस्यो, अनि हामी सबै भागा भाग गर्दै डाँडातिर उक्लियौं। बाढ़ी पसेपछि थामे गाउँ पहिले जस्तो रहेन। वहाँका अनुसार आकाशका बादलले छोपेर कालो थियो। दुई दिन अघिदेखि वर्षा होला जस्तो गरेर बादल गर्जे पनि हिजोसम्म ठूलो वर्षा भएको थिएन। हल्का सिमसिम पानी भने परेको शेर्पाले बताउनुभयो। शेर्पाले थप्नुभयो, धन्न आज शुक्र बार भएकाले 12 बजे नै विद्यालयले विद्यार्थी घर पठाएको थियो, नत्र हाम्रा बालबच्चा बाँच्ने थिएनन्। छात्रावासमा बसेर पढ्नेहरू पनि हिजो आज शनिबार भएकाले छुट्टी घरमै मनाउने गरी फर्केकाले बाढ़ीबाट बाँचेको उहाँले जानकारी दिनुभयो। खाना खाएर थामे डाँडामाथि गफिँदै गर्दा थामे खोलामा भेलबाढ़ी आएको देखेपछि हार गुहार गर्दै गाउँले सबै डाँडामाथि उक्लेका थिए। एकजना करिब 50 वर्षका स्थानीय निमा नुरु शेर्पा गाउँमै अड्केका छन्। उहाँले शेर्पाले कान समेत नसुन्ने भएकाले बोलाउँदा आउन नसकेको स्थानीयले बताएका छन्। बाढ़ीले गाउँलेको घरभित्रका जायजेथा, पशुधन, खेतीपाती सबै बगाएको उहाँले बताउनुभयो। शेर्पाले भन्नुभयो, केही निकाल्नै भएनौ, यत्रो बाढ़ी आउला भन्ने के थाहा, कतिको त खानेकुरा पनि छैन। अब चोमुचे हिमताल फुटेको आशंका, अर्को उपशीर्षकमा गोर्खापत्र लेख्छ गाउँमाथिको हिमताल फुटेर त्यसरी अचानक भेलबाढ़ी आएको अनुमान गरिएको छ। खुम्बु पाछाङ लामो गाउँपालिकाका प्रवक्ता लाक्पा छिरी शेर्पाले थामे खोलाको शिरमा रहेका हिमताल फुटेर बाढ़ी आएको हुन सक्ने बताउनुभयो। माथिल्लो भेगमा फोन सम्पर्क हुन सकेको छैन, त्यसैले कुन ताल फुटेको हो भन्ने यकिन छैन। स्थानीय पासाङ सोनाङ शेर्पाले भन्नुभयो थाने गाउँमाथिको पारे चोमुचे नामको हिमताल फुटेको दावी गर्नु भएको छ। गाउँबाट मानिस त्यो पोखरी छेउमा रहेको मन्दिरमा पूजा अर्चनाका लागि जाने गरेका छन्। वर्षा लागेपछि देवी देवता भाकेर अनिष्ट नहोस् भनी झन बढ़ी पूजा गर्न जान थालेका थिए। तीन दिन अघिदेखि त्यो कुनामा पानी चाहिँ नपर्ने तर कालो मुस्लो सहितको बादल मडारिने, बादल गर्जिने क्रम चलेकाले पनि स्थानीय त्यहाँ पुगेर देवता भाकिरहेका छन्। उहाँले भन्नुभयो कि त त्यही पोखरी फुटेको हुनुपर्छ, नत्र त्योभन्दा माथिको ताल फुटेर चोमुचेमा मिसिएर यता आएको हुनुपर्छ। बाढ़ीको बहाव बेलुका हल्का कम भएको थियो। थामे खोलाको ठूलो बाढ़ी दूधकोशीमा मिसिएसँगै तल्लो तटीय क्षेत्रमा जोखिम बढ़ेको छ। जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाले तटीय क्षेत्रका नागरिकलाई सुरक्षित जान अपील जारी गरेको छ। दूधकोशी नदीको बहाव उच्च हुँदा सोलु खुम्बुको थुलुङ दूधकोशी गाउँपालिकाको तल्लो तटीय गाउँहरू उच्च जोखिममा छन्। त्यस्तै पारीपट्टी खोटाङ क्षेत्रका नागरिकमा त्रास बढ़ेकाले सतर्क रहन भनिएको छ। सोलुको थामे गाउँमा प्राकृतिक विपत्ति, भेलबाढ़ी पस्दा सिंगो गाउँमा क्षति, गोर्खापत्रको मुख्य समाचारको शीर्षक हो यो। यसै प्रसंगलाई सोलुको थामेमा अप्रत्याशित बाढ़ी पहिरो, 20 घर र विद्यालय पुरिए, 135 विस्थापित शीर्षकमा कान्तिपुरले मुख्य खबर बनाएको छ। सोलुखुम्बुको खुम्बु पासाङ लामु गाउँपालिका 5 थामेमा हिजो दिउँसो बाढ़ीले 20 घर, थामे आधारभूत विद्यालय र एउटा क्लिनिकको भवन बगाएको छ। थामे खोलाको बाढ़ीमा परि 55 वर्षीय निमा नुरु टुडु शेर्पा बेपत्ता भएको जनाइएको छ। पर्यटकीय गाउँ थामेमा दिउँसो करिब 1:30 बजे अचानक बाढ़ी आएको थियो। दोलखा र सोलुखुम्बुको सिमाना भई बग्ने थामे खोलामा 81 आएको बाढ़ीले स्थानीयलाई अत्याएको जिल्ला प्रहरी कार्यालयका डीएसपी द्वारिका प्रसाद घिमिरेले बताउनुभयो। बाढ़ीले केही घर पुरेको छ, केहीलाई क्षति गरेको छ, एकजना बेपत्ता छन्। दिउँसोको घटना हुनाले ठूलो मानवीय क्षति भने हुन पाएन, उहाँले भन्नुभयो। बाढ़ी आउँदा विद्यालय छुट्टी भइसकेको थियो। कतिपय स्थानीय शुक्रबारे हटिया भर्न 5 घण्टा पैदल दूरीमा रहेको नाम्चे गएका थिए। डीएसपी अधिकारीका अनुसार बाढ़ीले क्षति गरेका 7 घर ढल्ने अवस्थामा रहेका छन्। प्रमुख जिल्ला अधिकारी देवी खत्री पाण्डेका अनुसार बाढ़ी आएको खबर पाउनासाथ इलाका प्रहरी कार्यालय थाम्बुचे नाम्चेबाट प्रहरी र नेपाली सेनाको टोली उद्धारमा खटिएको जनाइएको छ। सोलुको थामेमा अप्रत्याशित बाढ़ी पहिरो, 20 घर र विद्यालय पुरिए, 135 विस्थापित शीर्षकमा कान्तिपुरले मुख्य खबर प्रकाशित गरेको छ। मल खरिद प्रक्रिया शुरू गर्न निर्देशन, प्रधानमन्त्रीको निर्देशनलाई गोर्खापत्रले अग्रपृष्ठमा प्राथमिकताका साथ समाचार बनाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले किसानलाई समयमा रासायनिक मल उपलब्ध गराउने गरी प्रक्रिया थाल्न निर्देशन दिनुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा हिजो कृषि तथा पशुपक्षी मन्त्री रामनाथ अधिकारी र उच्च अधिकारी सहितको छलफलमा प्रधानमन्त्री ओलीले आगामी मंगिरमा कति मल चाहिने हो त्यसको आकलन गरेर अहिलेदेखि नै खरिद प्रक्रिया थाल्न निर्देशन दिनुभएको हो। उहाँले कृषकलाई व्यावसायिक उत्पादनतर्फ आकर्षित गराउने कार्ययोजना बनाउन आग्रह गर्नुभयो। किसानलाई नाफा हुने खालका खेती मात्रै गर्ने वातावरण सिर्जनाका लागि उपयुक्त जग्गामा सामूहिक खेती प्रणालीमा जान सुझाव दिँदै प्रधानमन्त्री ओलीले स्वदेशमै उत्पादन नहुने खाद्य पदार्थ समयमै किनेर ल्याउन आग्रह गर्नुभयो। उहाँले भन्नुभयो माछा पालन, दूध उत्पादन, सुन्तला, काजु, ल्वाङ, मसला लगायत उपयुक्त खेतीका लागि कहाँ के गर्न सकिन्छ भन्ने स्पष्ट योजना ल्याउनुहोस्। पशुपक्षी नेपालभित्र ल्याउँदा र विदेश पठाउँदा स्वास्थ्य जाँच अनिवार्य गराउन आगामी 3 वर्षभित्र खोरेत रोग उन्मूलन गर्न, कालो बजारी रोक्न, अनुदानको निरन्तरता भन्दा पनि लाभग्राहीले तिर्ने परिपाटीमा जान पनि छलफलमा प्रधानमन्त्री ओलीले सुझाव दिनुभयो। किसानले किन्ने रासायनिक मलमा 67%सम्म अनुदान दिँदै खरिद प्रक्रियालाई सरल बनाउन छलफलमा कृषि तथा पशुपक्षी मन्त्री रामनाथ अधिकारीले प्रधानमन्त्री ओलीसँग आग्रह गर्नुभयो। अहिले कृषि तथा पशुपक्षी मन्त्रालयको कुल बजेटको 56% बजेट रासायनिक मल अनुदानमा रहेको छ। मल खरिद प्रक्रिया शुरू गर्न निर्देशन, गोर्खापत्रको अग्रपृष्ठको समाचार हो यो। शान्ति प्रक्रियाका 18 वर्ष द्वन्द्व पीड़ितलाई नविस्मात नहर्ष शीर्षकमा नागरिकले खबर प्रकाशित गरेको छ। लामो समय यता थाती रहेको सत्यनिरूपण तथा मेलमिलाप आयोग टीआरसी सम्बन्धी विधेयक प्रतिनिधि सभाबाट पारित भएको छ। सत्ता राजनीतिक स्वार्थको द्वन्द्वमा फँसेको उक्त विधेयक अन्तत तीन दलबीच सहमति भएपछि बुधबार संसदबाट पारित भएको हो। कार्यदल सदस्यहरू कांग्रेसका तर्फबाट गृहमन्त्री रमेश लेखक, एमालेका तर्फबाट प्रमुख सचेतक महेश बर्तौला र माओवादी केन्द्रका तर्फबाट उपमहासचिव जनार्दन शर्मा, कानून न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसिया र संसदको कानून न्याय तथा मानवाधिकार समितिका सभापति विमला सुवेदी सहितको बैठकले संसदबाट पास गर्ने सहमति गरेको थियो। बैठकमा पूर्व कानून मन्त्री ध्रुव बहादुर प्रधान, महान्यायाधिवक्ता रमेश बडाल र नेपाली सेनाका उपरथी जीवन प्रसाद दाहाल समेत सहभागी रहेकाले सबै पक्षको हितलाई ध्यानमा राखेर कानून निर्माणको चरणमा पुगेको भन्न कठिन छैन। प्रचलित नेपाली कानून, अन्तर्राष्ट्रिय मानवाधिकार कानून र अन्तर्राष्ट्रिय मानवीय कानून विपरीतका कार्य भएर पनि मानवाधिकारको उल्लंघन मानिनेका लागि सशस्त्र द्वन्द्वका क्रममा निशस्त्र व्यक्ति वा जनसमुदाय विरूद्ध लक्षित गरी वा योजनाबद्ध रूपमा गरिएको हुनुपर्ने प्रावधान रहेको छ। शान्ति प्रक्रियाका 18 वर्ष द्वन्द्व पीड़ितलाई नविस्मात नहर्ष नागरिकको अग्रपृष्ठको समाचार हो यो। बालबालिकामा अटिजम शीर्षकमा नयाँ पत्रिकाले मुख्य खबर प्रकाशित गरेको छ। 18 महिने छोराले पहिले बोलिरहेका शब्द क्रमशः बोल्न छाडेपछि काठमाडौँ सतुङ्गलकी सुस्मिता चुडाल कारण पत्ता लगाउन विभिन्न अस्पताल धाउन थाल्नुभयो, तर उमेर बढ्दै जाँदा एकहोरो खेलिरहने, खाना खुवाएको समेत थाहा नपाउने र बोल्न छाड्ने जस्ता व्यवहार बढ्दै गएपछि उहाँले बालरोग सम्बन्धी चिकित्सकलाई भेट्न थाल्नुभयो। विभिन्न स्वास्थ्य परीक्षण गराउनुभयो, तर कुनै रोग वा समस्या भएको पत्ता लागेन। विस्तारै बाल मनोचिकित्सकले अटिजम भएको हुन सक्ने बताउन थालेपछि उहाँको अस्पताल दौड़िने क्रम झन बढ़्यो। 6 महिनाको अस्पताल दौड़ाएपछि छोरा स्वयंमा अटिजम भएको पत्ता लाग्यो। त्यति बेलासम्म उहाँलाई मन्टेश्वरीमा भर्ना गरिएको थियो, तर बोल्न नसक्ने, एक ठाउँमा खेलिरहने, अरूको सामान चलाइदिने, भनेको कुरा गर्न नसक्ने जस्ता व्यवहार बढ़न थालेपछि मन्टेश्वरीले सोयसलाई विशेष कक्षा आवश्यक भएको भन्दै निकालिदियो। त्यसपछि उनी अटिजम भएका बालबालिकालाई पढ़ाउने स्कूल खोज्न थाल्नुभयो। सोयस 6.5 वर्ष पुगे ललितपुरको हरिसिद्धि स्थित अटिजम केयर नेपाल सोसाइटीले सञ्चालन गरेको केयर सेन्टरमा अहिले उनी पढ़िरहेका छन्। अटिजम भएको पत्ता लागेपछि उनलाई आमा सुस्मिताले दैनिक केयर सेन्टर ल्याउने गर्नुभएको छ। छोरामा गम्भीर खालको अटिजम भएकाले जीवनकालभर अर्काको केयर आवश्यक हुने चिकित्सकहरूले बताएको उहाँले बताउनुभयो। आफैले पनि अटिजम केयर कोर्स गरिरहेको सुस्मिताले भन्नुभयो। समयमै अटिजम पत्ता लगाएर बानी व्यवहारमा सुधार ल्याउन सकिन्छ। मनोचिकित्सक कान्ति बाल अस्पतालका डाक्टर अरूण कुवरको भनाईलाई नयाँ पत्रिकाले समावेश गरेको छ। अटिजम भएका बालबालिका विशेष गरी सामाजिक रूपमा घुलमिल हुन सक्दैनन्। खास गरी संचारमा हुने समस्याका कारण धेरै जसोमा यस्तो समस्या देखिन्छ। यस्ता बालबालिका दोहोरो कुरा गर्न नसक्ने, एउटै कुरा बारम्बार दोहोर्याउने, आफ्नो कुरा भन्न नसक्ने खालका हुन्छन्, जसका कारण आँखा जुधाउन नसक्ने, एउटै खेलौनासँग मात्र खेल्ने र काममा ध्यान दिन नसक्ने वा सिकाइमा समस्या हुने गरेको पाइन्छ। सामान्यतया अटिजम भएका बाल बालिकामा विभिन्न व्यावहारिक समस्या देखिन्छन्, तर यसलाई कम अटिजम र बढ़ी सक्रिय हुने र गम्भीर खालका समस्या भएका गरी तीन किसिममा विभाजन गरिएको छ। अटिजमको प्रभाव कम र एउटै कुरामा बढ़ी ध्यान दिन सक्ने प्रकृतिका व्यक्ति सफल भएका प्रशस्त उदाहरण छन्। कम बोल्ने, सामाजिक रूपमा घुलमेल हुन नसक्ने भए पनि कुनै एउटै विषयमा घोतलिने व्यवहारले अध्ययन अनुसन्धानमा प्रगति गरेको पाइन्छ। विश्वका धनाढ्य वैज्ञानिकहरूमा समेत यस्तै खालको अटिजम भएको उदाहरण देख्न सकिन्छ। गम्भीर खालको अटिजम भएकामा 24 घण्टा अर्काको सहारा आवश्यक हुन्छ। यस्ता बाल बालिकालाई समयमै अटिजम पत्ता लगाएर बानी व्यवहारमा सुधार ल्याउनु पर्ने हुन्छ, जसका लागि सानै उमेरदेखि विशेष रूपमा पढ्न लेख्न वा बोल्न र विभिन्न सीप विकाससँगै व्यवहारमा परिवर्तन ल्याउन सकिन्छ। अटिजम उपचारका माध्यमबाट निको पार्न सकिँदैन, किनकि यो रोग नभएर समय क्रमसँगै मानसिक वृद्धि विकासमा आएको अवरोध हो। यस्ता व्यक्तिमा आधारभूत सीप सिकाएर व्यवहार सामान्य बनाउँदै लान सकिन्छ। यसबाहेक अन्य स्वास्थ्य जटिलता पनि देखिन सक्ने जोखिम हुने भएकाले विभिन्न थेरापी आवश्यक हुन्छ। समयमै अटिजम पत्ता लगाएर बानी व्यवहारमा सुधार ल्याउन सकिन्छ। कान्ति बाल अस्पतालका मनोचिकित्सक डाक्टर अरूण कुवरको भनाईलाई नयाँ पत्रिकाले उपशीर्षक दिँदै खबर प्रकाशित गरेको छ भने बाल बालिकामा अटिजम मुख्य शीर्षकमा नयाँ पत्रिकाको मुख्य समाचार रहेको छ। रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउ न।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब पत्र पत्रिकाले छापेका बाँकी प्रसंग। पर्यटक ओइर्याउँदै ढोरपाटन शीर्षकमा अन्नपूर्णको मुख्य समाचार रहेको छ। मुलुकको एकमात्र शिकार आरक्ष हो ढोरपाटन, यहाँ विश्वका शौखिन र धनाढ्यहरू शिकार खेल्न आउँछन्। जैविक विविधता, साहसिक शिकार, पर्यटन, धर्म, संस्कृति र प्रकृतिको संगम भएकाले विदेशी मात्र होइन स्वदेशी पर्यटकको पनि ओइरो लाग्न थालेको छ। प्रकृतिको सुन्दरताको स्पन्दनसँगै यहाँका थुम्का थुम्की र फराकिला फाँटमा लुटीपुटी गर्नुको मजा नै बेग्लै छ। तर सड़क पूर्वाधार, प्रचार प्रसार र प्रवर्धनको अभाव छ, त्यसै कारण शिकार आरक्षबाट राज्य र समुदायले अपेक्षित लाभ लिन सकेका छैनन्। पर्यटक ओइर्याउँदै ढोरपाटन शीर्षकमा अन्नपूर्णको मुख्य खबर रहेको छ। कक्षा 12 का 33,000 विद्यार्थीले रिटोटलिङका लागि दिए आवेदन शीर्षकमा नयाँ पत्रिकाले भित्री पृष्ठमा खबर छापेको छ। कक्षा 12 को नतिजामा राष्ट्रिय परीक्षा बोर्डले त्रुटि गरेको भन्दै 33,000 विद्यार्थीले उत्तर पुस्तिका रिटोटलिङ पुनर्योग गर्न निवेदन दिएका छन्। बोर्डकै कारण आफूहरूको नतिजामा एनजीआईको दावीसहित विद्यार्थीले अनलाइन मार्फत निवेदन दिएका हुन्। गत वर्ष कक्षा 12 को परीक्षापछि रिटोटलिङका लागि 15,000 मात्रै आवेदन दिएकोमा यसपटक भने दोब्बरको संख्यामा आवेदन परेको हो। बोर्डका कक्षा 11 र 12 कन्ट्रोलर कृष्ण शर्माका अनुसार 2 भदौसम्म विद्यार्थीले रिटोटलिङका लागि आवेदन दिन सक्नेछन्। यो अवधिसम्म 10,000 आवेदन थप हुने अनुमान गरिएको छ। यसपटक हामीले अनलाइन मार्फत आवेदन दिन पाउने व्यवस्था गरेका छौं, सोही कारण विद्यार्थीले घरमै बसी आवेदन दिएका छन्। विद्यार्थीको आवेदनका आधारमा सक्दो छिटो नतिजा दिन्छौं, उहाँले भन्नुभयो। प्राविधिक त्रुटिका कारण कतिपय उत्तीर्ण भएका विद्यार्थीको नतिजा बिग्रिएको हुन सक्छ। रिटोटलिङका लागि ठूलो संख्यामा आवेदन पर्नुलाई बोर्डको त्रुटिका रूपमा हेरिएको छ। बोर्डले हजारौं विद्यार्थीको नतिजा बिगार्नु बोर्डको कमजोरी रहेको जानकारहरू बताउँछन्। विद्यार्थीले पनि बोर्डको कमी कमजोरीका कारण आफूहरू अन्योलमा परेको बताएका छन्। कक्षा बाह्रका 33,000 विद्यार्थीले रिटोटलिङका लागि दिए आवेदन। नयाँ पत्रिकाको भित्री पृष्ठको समाचारको शीर्षक हो यो। एकै पटक 59 सहसचिवको सरूवा शीर्षकमा अन्नपूर्णले भित्री पृष्ठमा समाचार छापेको छ। सरकारले ठूलो संख्यामा सहसचिवहरूको सरूवा गरेको छ। मन्त्री परिषदको बिहिबारको बैठकले 59 जना सहसचिवको एकै पटक सरूवा गरेको छ। शक्तिशाली स्थानमा रहेका सहसचिवहरू कमसल मानिने स्थानमा पठाइएका छन्। नेकपा माओवादी केन्द्रको नेतृत्वमा रहँदा लामो समयसम्म रजगज गरेका केही सहसचिवहरू अन्यत्र सरूवा गरिएको छ। एकै पटक 59 सहसचिवको सरूवा अन्नपूर्णको भित्री पृष्ठको समाचारको शीर्षक हो यो। अर्थका 30 कार्य योजना उच्च स्तरीय आर्थिक सुधार आयोगदेखि सार्वजनिक खर्च कटौतीसम्म शीर्षकमा कान्तिपुरले अर्थ पृष्ठमा खबर छापेको छ। अर्थ मन्त्रालयले आगामी 100 दिनका लागि कार्ययोजना तयार पारेको छ। कार्ययोजनामा 30 कार्यक्रम अघि सारिएको छ। यसमा मुलुकको समग्र अर्थतन्त्र सुधारका लागि उच्च स्तरीय आर्थिक सुधार सुझाव आयोग गठन गर्ने, दोस्रो वित्तीय क्षेत्र विकास रणनीति तयार गर्ने, राजस्व चुहावट नियन्त्रण गर्न केन्द्रित द्रुत गस्ती टोली गठन गरी परिचालन गर्ने लगायतका छन्। नयाँ आर्थिक वर्षको पहिलो महिना सकिने लाग्दा मन्त्रालयले 100 दिनको कार्ययोजना बनाएको छ। अर्थका 30 कार्य योजना उच्च स्तरीय आर्थिक सुधार आयोगदेखि सार्वजनिक खर्च कटौतीसम्म कान्तिपुरको अर्थ पृष्ठको समाचारको शीर्षक हो यो। र उपत्यकाका 66 स्थानमा ट्राफिक लाइट तर 48 ठाउँमा बल्दैन शीर्षकमा नयाँ पत्रिकाले अग्रपृष्ठमा समाचार प्रकाशित गरेको छ। काठमाडौँ उपत्यकाका 66 स्थानमा मात्रै ट्राफिक लाइट जडान गरिएको छ। त्यसमध्ये 48 स्थानका ट्राफिक लाइट बिग्रिएका छन्। ट्राफिक लाइट बिग्रिएपछि मुख्य सड़क तथा चोक चोकमा ट्राफिक व्यवस्थापनमा समस्या देखिने गरेको छ। उपत्यकाका 66 स्थानमा ट्राफिक लाइट तर 48 ठाउँमा बल्दैन नयाँ पत्रिकाको अग्रपृष्ठको समाचार हो यो। यो सँगै कार्यक्रम अखबारको निर्धारित समय सकियो। प्रविधिमा शंकर भण्डारीलाई धन्यवाद। यसपछि कार्यक्रम अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।